رسول الله.
وہ فوج جس کی تعداد 10,000 افراد سے بھی زیادہ تھی اور اسلام کو جڑ سے اکھاڑنے کے ارادے سے مدینہ آئی تھی, وہ خندق کے پیچھے دیکھ رہی تھی. جب مشرکین کے نامور بہادر عمر ابن عبدوت نے خندق پھیلان کر جنگ کے لیے مبارز طلب کیا, حضرت علی اس سے مقابلہ کرنے کے لیے آگے بڑھے. آپ نے مردانہ وار لڑتے ہوئے اس کو ہلاک کر ڈالا. اس وقت پیغمبر خدا نے فرمایا, غزوہ خندق کے روز علی کی ایک ضربت ثقلین کی عبادت سے افضل اور برتر ہے. ابو سفیان کے لیے بہت ناگوار تھا کہ ایک مہینے تک خندق کے کنارے لڑتے رہنے کے بعد شکست کو قبول کرے, یہاں تک کہ ایک رات اچانک ایسا واقعہ پیش آیا جس سے قریش اور ان کے حلیف بے بس ہو کر رہ گئے اور شکست تسلیم کرنے پر مجبور ہو گئے.
طوفان آ گیا, طوفان آ گیا, بھاگو, طوفان آ گیا, بھاگو,
بھاگو,
بھاگو, بھاگو, طوفان آ گیا, بھاگو, 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 بھاگو.
ارے بہت زبردست طوفان آ رہا ہے,
طوفان بہت تیز ہے,
جان بچاؤ.
اس طوفان نے سب کچھ تباہ کر دیا ہے, سب خیمے تباہ ہو گئے, سارے گھوڑے اور اونٹ بھاگ کھڑے ہوئے. تمہارے خیال میں ہمیں کیا کرنا چاہیے ابو سفیان؟
اس کو
میں تم سے پوچھ رہا ہوں, اب ہم کیا کریں؟
کیا ہے, تم کیا کہہ رہے ہو؟ میں خود دیکھ رہا ہوں, تمہارے کہنے کی کوئی ضرورت نہیں ہے.
اب بتاؤ کہ ہم کریں کیا.
تمہارے بارے میں نہیں جانتا, لیکن میں گھر واپس جا رہا ہوں.
پرسکون رہو ابو سفیان, تم سے یہ امید نہیں ہے. ہم دو
حد ہوتی ہے خالد, اپنی آنکھیں کھولو. کیا تم نہیں دیکھتے ہو اس نے ایک خندق کھود کر کس طرح سے ہمارا مذاق اڑایا؟ میں تو واپس جا رہا ہوں, تمہارا ہمیں کچھ نہیں پتا. اٹھ جا, اٹھ جا لانتی, کہیں کا اٹھتا کیوں نہیں ہے؟ ارے اٹھ جا کہہ رہا ہوں, اٹھ جا, اٹھ جا, یہ اٹھ کیوں نہیں رہا ہے؟ اٹھ جا, اٹھ جا,
یہ رسیاں تو کاٹ لو.
چلو چلو.
ابھی مدینے کا افق روشن نہیں ہوا تھا کہ قریش کے حلیفوں کا آخری دستہ مدینے سے خوف و دہشت کے ساتھ چلا گیا اور فتح نے پیغمبر اکرم کے قدم چوم لیے. Thank you. अजीज भाइयों, हज सबसे ज्यादा तामीरी और खूबसूरत इबादतों में से एक है। माह ज़िलहिज्जा की आमद आमद है। इंशाल्लाह जो अफराद मुकम्मल इस्तेआत रखते हैं वो उस काफिले के साथ चले जाने के लिए तैयार हो जाएं, जो मक्के की जानिब रवाना हो रहा है। इन अयाम से मुझे एक वाकया याद आ रहा है, आइए मैं आपके सामने वो वाकया बयान करता हूं। मुशरकीन कुरैश ने मुसलमानों को न सिर्फ अपने घर बार और जिंदगी से बाहर निकाल दिया, बल्कि वो उनको मक्का जाकर मनासिके हज अदा करने नहीं देते थे, वो आमाल बजा नहीं ला पाते थे। यहां तक कि एक रात रसूल खुदा ने एक अजीब ख्वाब देखा। रसूल खुदा ने ख्वाब में देखा कि मुसलमान काबे का तवाफ करने में मसरूफ हैं। अगले दिन आ हजरत ने फरमाया कि मुसलमानों में से जिसको भी मनासिके हज में हिस्सा लेने का शौक है वो सफर के लिए तैयार हो जाए। पैगंबर खुदा ने कुर्बानी के लिए 70 ऊंट तैयार कर लिए। हुज्जाज का काफिला मक्के की जानिब रवाना हुआ। सरंजाम मुसलमानों का काफिला हुदैबिया नाम के एक मकाम पर पहुंचा। आपके ऊंट ने इस जगह पर घुटने टेक दिए। पैगंबर इस्लाम के हुक्म पर सब लोगों ने सवारियों से उतरकर अपने अपने खेमे नस्ब कर दिए।
भागते हुए जाओ और मक्का पहुंचो। अबू सुफियान को खबर दो कि मोहम्मद का निहत्ता लश्कर मक्का फतह करने के लिए आ रहा है।
क्या कहा तुमने अम्र? तुम्हें यकीन है कि तुमने सही सुना है?
हाँ, मोहम्मद ने अपने कुर्बानी के ऊँटों पर निशान भी लगा दिए हैं।
किसी भी सूरत में उनको शहर में दाखिल नहीं होने देना चाहिए।
तुम डरते हो कि वो मक्के पर कब्जा कर लेंगे?
नहीं, मुझे मालूम है कि मोहम्मद माह हराम में कभी जंग नहीं करेगा।
तुम उनको आने तो दो,
लेकिन जाहिर करो कि ऐसा इरादा रखता है।
तुम उनको आने तो दो,
उनको आमाल बजा लाने दो। ना, जो आमाल वो बजा लाते हैं वो हमारे आमाल से फर्क रखते हैं। वो इब्राहिम और इस्माइल की मानिंद मनासक अदा करेंगे।
तो इसमें हर्ज ही क्या है?
फिर हमारे अबाओ अजदाद के दीन का क्या बनेगा?
सच कहते हो? हाँ, मैंने इस बारे में नहीं सोचा था।
मोहम्मद और उसके असहाब के काबे के पास आने से ये बात पाए सबूत को पहुंचती है कि वो न सिर्फ हज की रसूमात का मुखालिफ नहीं है बल्कि इनको अहम फरीजा समझता है। इसका मतलब ये होगा कि बहुत से लोग उसके और उसके दीन से मुलहक हो जाएंगे। उनकी तादाद कितनी है?
मुझे सही तादाद का पता नहीं है। 1400 से 1800 अफराद के दरमियान है।
नहीं नहीं, उनको आने नहीं देना चाहिए।
बात मुश्किल हो गई है अबू सुफियान। आज तक हमने लोगों को ये बाबर कराने की कोशिश की है कि मोहम्मद का दीन हमारे दीन के साथ साजगार नहीं है, लेकिन वो ये साबित करना चाहता है के बुत परस्त मुसलमान होने के बाद भी काबे से ला ताल्लुक नहीं रह सकते हैं।
मोहम्मद बहुत अकलमंद है, लेकिन मैं उसको अपना मकसद पूरा करने नहीं दूंगा।
मैं ये सोचता था कि वो इस तरीके से मुहाजरीन को मक्का वापस पलटाना चाहता है ताकि वो अपने रिश्तेदारों से दोबारा मुलाकात कर सके।
तुम कितने सादा लौह हो अम्र। جتنی جلدی ہو سکے مکے کے اکابرین کو جمع کرو۔ خالد سے کہہ دو کہ وہ 200 سواروں کو لے کر مسلمانوں کی طرف چلا جائے اور ان کو ان کی جگہ سے ایک قدم بھی آگے بڑھنے نہ دے جہاں وہ موجود ہیں۔ محمد کے کعبے میں آنے کا خواب شرمندہ تعبیر نہیں ہونا چاہیے۔
پیغمبر اسلام نے اس موقع سے فائدہ اٹھایا اور صلح کے ایک معاہدے پر دستخط کیے۔ سہیل ابن عمر قریش کے نمائندے کے طور پر حضور کے ساتھ مذاکرات میں سرگرم ہوا۔
کیا تم اپنے اور مکے کے درمیان صلح قائم کرنے کے لیے پیش کی گئی شرائط سے اتفاق کرتے ہو؟ بتاؤ یہ کیا ہے؟ شروع خدا کے نام سے جو نہایت مہربان اور رحم والا ہے۔ یہ نیا خدا کون ہے جس کو کہتے ہیں نہایت مہربان اور رحم کرنے والا؟ میں تو اس کو نہیں جانتا ہوں، اس کو ہٹا دو۔ اس کو بھی میں نہیں مان سکتا ہوں۔ اگر محمد خدا کا پیغمبر ہے تو خدا کا پیغمبر خدا کے گھر میں کیوں نہیں داخل ہو سکتا ہے؟ بہتر ہے یہ کہیں محمد ابن عبداللہ۔ اتفاق کرتا ہے کہ سہیل ابن عمر کے ساتھ اس طرح اچھا رہے گا۔ اب اتفاق رائے ہو گیا۔ قریش کے سرداروں کی رائے یہ ہے کہ اس سال آپ لوگ اسی مقام سے واپس چلے جائیں اور عمرہ کے اعمال کی بجاوری کو آئندہ سال کے لیے منتوی کر دیں، اور آئندہ سال سے مسلمان دوسروں کے مانند مناسک حج میں شرکت کریں، لیکن شرط یہ ہے کہ وہ 3 دن سے زیادہ مکے میں نہ رہیں اور مسافروں کے ضروری ہتھیاروں کے علاوہ کسی اور قسم کا اسلحہ اپنے ساتھ نہ لائیں۔ اور ہاں، یہ معاہدہ 10 سال تک نافذ العمل رہے گا۔ اس عرصے میں آپ لوگ کسی بھی قافلے پر حملہ نہیں کریں گے۔ فریقین کے قافلے محفوظ رہیں گے اور کسی ایک پر شب خون نہیں مارا جائے گا۔ اگر فریقین میں سے کسی کا بھی خون بہایا جائے گا تو صلح منسوخ ہوگی۔
بعد میں یہ معاہدہ صلح حدیبیہ کے نام سے مشہور ہو گیا۔ صلح حدیبیہ کی وجہ سے مکے کے حوالے سے پیغمبر اسلام آسودہ خاطر ہو گئے اور اس سے پیدا ہونے والی پرسکون فضا میں مسلمانوں کی تبلیغی سرگرمیوں کو فروغ حاصل ہوا۔ پیغمبر خدا نے اس موقع سے فائدہ اٹھاتے ہوئے بہت سے قبائلی سرداروں، مذہبی رہنماؤں اور اس دور کے بڑے بادشاہوں کو خطوط کے ذریعے دین اسلام کی طرف دعوت دی۔ نبی اور بادشاہ دونوں انسان ہیں، لیکن ان دونوں کے درمیان بہت فرق پایا جاتا ہے۔ ایک نبی لوگوں کو خدا کی پرستش کی دعوت دیتا ہے، لیکن ایک بادشاہ عوام سے اس طرح کی توقع رکھتا ہے کہ وہ اس کی پرستش کریں۔ نبی لوگوں کی دنیا و آخرت کے بارے میں سوچتا ہے اور آرزو رکھتا ہے کہ وہ ہدایت پا جائیں اور ابدی عذاب میں مبتلا نہ ہوں، لیکن ایک بادشاہ اپنے اور اپنے اقتدار کے بارے میں سوچتا ہے اور وہ اس بات سے دریغ نہیں کرتا ہے کہ لوگ اس کے اقتدار پسندانہ اقدامات کی بھیٹ چڑھ جائیں۔ اور نبی کی خواہش انسانوں کی فلاح ہے، اور فلاح وہ ہے جو بادشاہ کے مطلق العنان اقتدار کی راہ میں رکاوٹ بنتا ہے، اس لیے کہ بادشاہ اپنے غلاموں کی تعداد میں اضافے کی خواہش رکھتا ہے۔ حضرت محمد صلی اللہ علیہ وآلہ وسلم چونکہ انسانوں کی فلاح و بہبود کے بارے میں سوچتے تھے، اسی لیے آپ نے اپنے دور کے سب سے متکبر بادشاہ کے نام خط لکھا اور اس کو خداوند واحد کی پرستش کی دعوت دی۔ شروع اللہ کے نام سے جو نہایت مہربان اور رحم کرنے والا ہے۔ محمد پیغمبر خدا کی طرف سے عظیم فارس کسرا کی جانب، اس شخص پر سلام جو ہدایت کی پیروی کرے اور اللہ اور اس کے رسول پر ایمان لائے اور گواہی دے کہ اللہ کے سوا کوئی لائق عبادت نہیں،
वो तन्हा है, उसका कोई शरीक नहीं, और गवाही दे कि मोहम्मद उसके बंदे और रसूल हैं। मैं तुम्हें अल्लाह के हुक्म से उसकी तरफ बुलाता हूं, क्योंकि मैं तमाम इंसानों की तरफ अल्लाह का रसूल हूं, ताकि लोगों को अंजाम बद से डराया जाए और काफरीन पर हुज्जत तमाम हो जाए। लिहाजा तुम इस्लाम कबूल करो ताकि अमान में रहो, और अगर इससे इनकार करोगे तो तुम पर अपनी कौम का भी बारे गुनाह होगा। खुसरो परवेज खत का मजमून सुनकर गुस्से से आग बबूला हो गया। उसने खत के रद्द अमल में हुजूर के खत को फाड़ दिया और कहा,
ये उस खत का अंजाम है जो आला हजरत शहंशाह खुसरो के नाम से शुरू न हो।
Ya Basim,